नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। संसदका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ। यसबीचमा सरकारका तर्फबाट भएका प्रगति, मन्त्रालयहरूमा पत्रकार सम्मेलन गरी सम्बन्धित मन्त्रीहरूले सार्वजनिक गरिरहनु भएको छ। आजको अन्तरसंवादमा हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको नेतृत्वमा पर्यटन मन्त्रालयमा भएका काम र उपलब्धिका विषयमा केन्द्रित हुनेछौं। कुराकानीका लागि मन्त्री पाण्डे हाम्रो स्टुडियोमा हुनुहुन्छ। मन्जू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब पर्यटन मन्त्रालयले पछिल्लो एक वर्षमा गरेका कामहरू र मुख्य उपलब्धिहरू के हुन् त्यहीबाट शुरू गरौं।
हाम्रो मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो। यसको कामको प्रकृति विविध खालको पनि छ, केही भिन्न प्रकृतिको पनि छ। संस्कृति भनेपछि यो अमूर्त विषय भयो, देखिँदैन तर यसको प्रभाव शक्तिशाली रहन्छ। त्यसै गरी पर्यटन एउटा नेपालको प्रमुख सम्भावनाको क्षेत्रको रूपमा छ, हामीसँग थुप्रै सम्भावनाहरू छन्। र नागरिक उड्डयन क्षेत्र यो मान्छेले गरेको विकासको सबैभन्दा पछिल्लो परिणति अथवा उपलब्धिको रूपमा छ। यी तीनटा विषयहरूलाई, तीनटा स्तम्भलाई सँगसँगै अगाडि बढाउनु पर्ने हुन्छ हामीले। र हामी पद बहाल हुनसाथै दुईटा चुनौती सँगसँगै आएको थियो। एउटा पद बहाल भएको दशौं दिनमा सौर्य एयरलाइन्सको ठूलो दुर्घटना हामीले बेहोर्नु परेको थियो। दोस्रो केही दिनपछि अर्को एउटा हेली पनि दुर्घटनामा परेको थियो। नेपालको नागरिक उड्डयन क्षेत्र, हवाई क्षेत्र जोखिममा छ, असुरक्षित छ भन्ने सन्देश प्रवाह भइरहेको एउटा काहली लाग्दो, डरलाग्दो अवस्था थियो एकातिर। अर्कोतिर त्यही बेला युनेस्को वर्ल्ड हेरिटेज कमिटीको मिटिङ दिल्लीमा हुँदै थियो, 46 औं सेसन। त्यो बेला लुम्बिनीलाई खतराको सूचीमा जाने जोखिमबाट हामी गुज्रिरहेका थियौं। हामी आएको महिनाको पहिलो हप्ता नै त्यो बैठकमा हामीले सहभागिता जनाउनु पर्ने थियो। यी दुईटा अप्ठ्यारोबाट हामी आज नागरिक उड्डयन क्षेत्रलाई सुधार गर्ने गरी सर्वोच्च अदालतका पूर्व न्यायाधीश माननीय अनिल सिन्हा नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले एउटा प्रतिवेदन अब हामीलाई बुझाउँदैछ। त्यसका केही विषयहरू हामीले प्राप्त गरेर अब कार्यान्वयनको बाटो पक्रिसकेका छौं। र नागरिक उड्डयन क्षेत्रलाई सेवा प्रदायक क्षेत्र र नियामक क्षेत्रको रूपमा व्यवस्थित गरेर त्यसमा सुशासनको प्रत्यावर्ति गर्ने बाटोमा अगाडि बढ़नका लागि हामीले दुईटा ऐनहरू अहिले संसदको समितिमा दफावार छलफलको क्रममा छन्। त्यसै गरी अहिले 47 औं सेसन जुन पेरिसमा भएको थियो वर्ल्ड हेरिटेज कमिटीको, उक्त मिटिङबाट अब लुम्बिनी जुन खतराको सूचीमा थियो त्यो खतराको सूचीबाट मुक्त भएको छ। यसबीचमा पर्यटकको संख्या पनि विशेष गरी कोविडको बेलादेखि अत्यन्त कमजोर अवस्थामा पुगेको पर्यटन क्षेत्र र पर्यटकहरू भित्र्याउने क्रम, यसबीचमा धेरै सकारात्मक सुधारहरू भएका छन्। 9.5 लाख मात्रै पर्यटकहरू गत वर्ष, अघिल्लो आर्थिक वर्षमा नेपाल भित्रिएका थिए भने अहिले हामीले टार्गेट मिट गर्न नसके पनि करिब 12 लाख पर्यटकहरू देशभित्र भित्रिएका छन्। त्यसैले विशेष गरी नीतिगत काम, कानूनी काम, संरचनामा सुधारका काम, सुशासनका काममा हाम्रो मन्त्रालयले देखिने गरी दीर्घकालीन परिणाम आउने गरी काम गरेको छ भन्ने कुरामा म निकै आशावादी पनि छु र यसबाट एउटा आत्मविश्वास पनि सिर्जना भएको छ भन्ने लाग्छ मलाई।
मन्जुले अब तीनवटा आफ्नो मन्त्रालयको अंगहरू, हाँगाहरूका बारेमा कुरा गर्नुभयो। मूलत पर्यटन, संस्कृति र नागरिक उड्डयन, यो तीनटा विषय। पर्यटन विशेष गरी नेपालको सम्भावनाको क्षेत्र पनि भनिन्छ यसलाई, कृषिपछिको सम्भावना यदि हामीले गर्न सक्यौं भनेर बाहिर रहँदाखेरिको हेर्दाखेरि होइन यो पर्यटनमा सम्भावनै सम्भावना छ भन्नु र भित्र गइसकेपछि काम गरिरहँदाखेरिका त्यहाँका व्यवधानहरू, अप्ठ्याराहरू के रहेछन्, अब त्यो सम्भावनालाई साँच्ची नै साकार पार्नका लागि गर्नुपर्ने कामहरू, यहाँले एक वर्षभित्र गरेका केही कामहरू अहिले संक्षिप्त रूपमा भन्नुभयो, त्यसका भित्र पसिसकेपछि गर्नुपर्ने कामहरू के रहेछन्, कसरी त्यो क्षेत्र चलिरहेको छ र सम्भावना भनिएको जस्तो सम्भावना छ कि त्योभन्दा बढी छ कि कस्तो रहेछ?
यसमा मलाई के लाग्छ भने या त राज्यले ठूलो लगानी गर्न सक्नुपर्छ। देशको अर्थतन्त्र खुम्चिएको अवस्था थियो हामी आउँदाखेरि, अहिले केही सुधारहरू देखिएका छन्। त्यसका प्रभावहरू पनि अब पर्यटन क्षेत्रमा गरिनुपर्ने लगानीले, त्यो लगानीबाट बन्ने वातावरणले केही काम गर्ला अब आगामी दिनमा। तर खुम्चिएको अर्थतन्त्र र त्यो अर्थतन्त्र आधारित भएर हामीले कार्यक्रमहरू बनाउनुपर्ने, योजनाहरू बनाउनुपर्ने त्यो सीमाभित्र हामी रहेका छौं। अर्को एउटा महत्वपूर्ण पक्ष भनेको निजी क्षेत्रलाई चलायमान गर्नुपर्छ, निजी क्षेत्रलाई उत्साहित गर्नुपर्छ। यो निजी क्षेत्रलाई चलायमान गर्ने र उत्साह भर्ने काममा मैले निकै ठूलो मेहनत गरेको छु। निजी हामी पर्यटन व्यवसायसँग सम्बद्ध निजी क्षेत्रहरू थुप्रै क्षेत्र र थुप्रै सरकारवाला हुनुहुन्छ, उहाँहरूसँग निरन्तर संवादमा छु म। पछिल्लो पटक हामीले तीन तहको समन्वय हुनुपर्छ यसमा पर्यटन क्षेत्रको विस्तारका लागि, विकासका लागि भनेर तीन पटक विषयगत समितिको बैठक बसाएका छौं हामीले। पहिलो बैठक पोखरामा बस्यौं, दोस्रो बैठक बर्दियामा बस्यौं र तेस्रो बैठक काठमाडौँमा बस्यौं। त्यसै गरी राष्ट्रिय पर्यटन संवाद भनेर प्रधानमन्त्रीज्यूकै उपस्थितिमा, केवल पर्यटन मन्त्रालयले मात्रै गरेर हुँदैन पर्यटन क्षेत्रको विकास, त्यसका लागि सड़क यातायात जोड़िनुपर्छ, त्यसका लागि वन क्षेत्रसँग वनले चाहिँ काम गर्नुपर्छ लगायतका थुप्रै अध्यागमनसँग सम्बन्धित कुरा गृह मन्त्रालयले, भिसासँग सम्बन्धित कुरा परराष्ट्र मन्त्रालयले, कतिपय विषय श्रम मन्त्रालयसँग जोड़िन्छन्। यी कुराहरूलाई एकै ठाउँमा छलफल गरौं भनेर राष्ट्रिय पर्यटन संवादको हामीले थालनी गरेका छौं। प्रधानमन्त्रीज्यूको पनि त्यसमा सक्रिय अभिभावकत्व छ। त्यसबाट हामी तीन तहको समन्वयलाई अगाडि बढ़ाउने सन्दर्भ, यो अगाडि बढ़ाउनै पर्छ र माथि पनि संघीय तहमा पनि केवल पर्यटन मन्त्रालय होइन कि पर्यटन क्षेत्रको विकासका लागि अरू मन्त्रालयहरूले, भौतिक मन्त्रालयले काठमाडौँ पोखराको सड़क राम्रो बनाइदिनु पर्यो, काठमाडौँ भैरवाको सड़क राम्रो बनाइदिनु पर्यो, भैरवा पोखराको सड़क राम्रो बन्नु पर्यो, विभिन्न पर्यटकीय गन्तव्यमा जानका लागि सड़कहरू राम्रो बन्नु पर्यो, अरू पूर्वाधार अरू सेवा सुविधाहरू संचारले चाहिँ टेलिफोन पुर्याइदिनु पर्यो, नेटवर्क राम्रोसँग चल्नु पर्यो, यी विषय जोडेर हामीले काम गर्ने हेतुले चाहिँ यो काम अगाडि बढ़ाएका छौं। म मेरो अनुभवले नै के भन्छ भने सरकारको लगानी पनि बढ़ाउनु पर्छ। पर्यटन क्षेत्रबाट अपेक्षा धेरै गर्ने, लगानी न्यूनतम गर्दा पनि हामीले काम गर्न सक्दैनौं। तर पर्यटन क्षेत्र यस्तो क्षेत्र हो कि सरकारको लगानीले मात्रै काम गर्दैन, होटेलहरू निजी क्षेत्रले खोल्नुपर्छ, रिसोर्टहरू निजी क्षेत्रले खोल्नुपर्छ। अहिले विभिन्न ठाउँमा केबुल कारहरू सञ्चालन भएका छन्, केबुल कारहरू निजी क्षेत्रले चलाउनु पर्ने हुन्छ। हवाई क्षेत्रमा पनि केवल सरकारी ध्वजवाहक प्लेनले मात्रै भ्याउँदैन, त्यसका लागि निजी क्षेत्रका प्लेनहरू पनि अगाडि आउनुपर्ने हुन्छ। यातायातका सन्दर्भमा टुरिस्ट बस लगायतका विभिन्न चाहिँ सुविधाहरू चाहिँ निजी क्षेत्रले ल्याउनु पर्ने हुन्छ। त्यसैले मेरो एउटा मुख्य फोकस चाहिँ यतिखेर निजी क्षेत्र पूरा आश्वस्त छ, हामी उसँग चाहिँ कम्युनिकेशनमा छौं, उसका अप्ठ्यारा हामीले हल गर्ने दिशा पक्रिरहेका छौं, त्यसका लागि चाहिँ हामीले नीति, पर्यटन नीति भर्खरै मन्त्री परिषदबाट पास भएको छ, संस्कृति नीति मन्त्री परिषदमा छ, अब बाहिर आउँदैछ, हवाई नीतिको मस्यौदा अन्तिम अन्तिम चरणमा पुगेको छ, हाम्रा तीन स्तम्भका तीन नीति र अहिले यतिखेर चाहिँ कानून बनाउने सन्दर्भमा 13 कानूनहरू हामी बनाउने तर्खरमा छौं। त्यसैले मैले यहाँको चाहिँ जिज्ञासामा मैले गरेको अनुभव भनेको तीनै तहलाई पनि चलायमान गर्ने, निजी क्षेत्रलाई पनि आश्वस्त पार्ने र सँगसँगै हिँडाउने काम चाहिँ महत्वपूर्ण हो जस्तो लाग्छ। त्यो काममा चाहिँ निकै ठूलो चाहिँ एउटा पूर्वाधार, फाउन्डेशन, सैद्धान्तिक फाउन्डेशन, नीतिगत फाउन्डेशन र कानूनी चाहिँ आधारहरू खड़ा भएका छन्। अब हामी गति लिन्छौं भन्ने कुरामा म विश्वस्त छु।
अब मन्जु, हामी कहाँ सरकार स्थिर रहन सकेन, जुन 5 वर्षको कार्यावधि हुनुपर्ने हो त्यो रहन सकिरहेको छैन, त्यो एउटा विडम्बना छँदैछ, त्यसका कारणले छोटो छोटो समयमा सरकार परिवर्तन भइरहने, मन्त्रीहरू परिवर्तन भइरहने, अब यसपालि अलि लामो जाला भन्ने अपेक्षा छ, यद्यपि अब त्यो के हुन्छ हेर्न बाँकी नै छ। जसरी मन्जुहरू आउनुहुन्छ, जस्तो यहाँ आउनुभयो उदाहरणको लागि, अब यहाँको अहिले जोड केमा रह्यो भने नीति बनाउने, कानून बनाउने सन्दर्भमा हामीले अहिले जसरी मन्जुहरूले सार्वजनिक गरिरहनु भएको छ प्रगति, अधिकांश मन्जुहरूको नीतिगत कुरा, कानूनी कुराहरू नै बढी केन्द्रित छ। हामी नीतिगत रूपमै अस्थिर छौं कि अथवा कार्यान्वयनमा हाम्रो समस्या छ कि सरकार फेरिरहने हाम्रो समस्या हो कि नीति फेरिरहने हाम्रो समस्या हो?
अब राजनीतिक रूपमा स्थिरता नहुनु त निकै ठूलो समस्या हो, किनकि अब मन्त्रीले त्यो मन्त्रालयका इस्युहरू सब राम्रो गरी थाहा पाउनुपर्छ। म यो एक वर्षमा के कुरामा विश्वस्त भएको छु भने म सचिव लगायतको अब प्रशासनलाई म भन्न सक्ने अवस्थामा पुगेको छु कि मन्त्रालयका इस्युहरू मलाई थाहा छन्, यी इस्युहरूलाई सल्भ गर्ने अब प्रक्रिया तपाईँहरूले अवलम्बन गर्नुहोस्, यो काम गर्नु छ, यो काम गर्ने प्रक्रियाहरू के हुन्, प्रक्रिया चाहिँ अवलम्बन गर्ने काम तपाईँहरूको गर्नुहोस्, कार्यान्वयन गर्नुहोस् भन्ने अवस्थामा पुगेको छु। यो भन्न अवस्थामा पुग्न पनि मलाई लगभग एक वर्ष लाग्यो र धेरै ठूलो मेहनत पनि मैले गरेको छु। मेहनत नगर्ने भने त यो पनि प्राप्त हुँदैन, यो एउटा महत्वपूर्ण पाठ हो। अर्को चाहिँ प्रशासन क्षेत्रका मान्छेहरूलाई के समस्या मैले देख्छु भने काम गर्ने सन्दर्भमा प्रक्रिया काहीँ चाहिँ तलमाथि पर्छ कि, मलाई चाहिँ नियमनकारी निकायहरूको चाहिँ कतै ले मलाई अप्ठ्यारो पो पार्ने हो कि, मेरो क्यारियरमा समस्या पो आउने हो कि, म कहीँ फस्ने हो कि भन्ने त्यो मनोदशाबाट चाहिँ काम गरिरहनु भएको देख्छु मैले। त्यसैले यसमा पनि सुधार आउनुपर्ने देखिन्छ। राजनीतिक स्थिरता र मन्त्री प्रधानमन्त्रीले राम्रो गरी आफ्नो मन्त्रालय अन्तर्गतको विषयमा चाहिँ जानकार हुनु, त्यसमा चाहिँ विज्ञ हुनु एउटा पक्ष, अर्को प्रशासन क्षेत्रमा भएका मानिसहरूको मनोबल उठाउनु जरुरी छ। तपाईँले प्रक्रिया पुर्याउनुहोस्, कानूनी कुरा चाहिँ उल्लङ्घन नगर्नुहोस्, तपाईँलाई कहीँबाट भोलि प्रश्न आउँदैन, कसैले तपाईँमाथि इंगित गर्दैन, कसैले तपाईँलाई अप्ठ्यारो पार्दैन, भोलि तपाईँले भविष्यमा चाहिँ अप्ठ्यारो बेहोर्नु पर्दैन भन्ने आत्मविश्वास जगाउनु पर्ने देख्छु मैले। केही बुझेको भिजन सहितको राजनीतिक नेतृत्व, प्रक्रिया जानेको बुझेको र एउटा आत्मविश्वास आत्मबल मनोबल भएको चाहिँ प्रशासनिक नेतृत्व अहिलेको खाँचो हो जस्तो लाग्छ मलाई। कम्तीमा मैले आफूले अब आफ्नो मन्त्रालयलाई यो दुईटै कुरामा एउटा आत्मबल मनोबल भर्दै काम परिणाम चाहिँ निकाल्न सक्छु भन्ने त्यो आत्मविश्वास जागेको छ र मैले जगाउने कोसिस पनि गरेको छु।
अब मन्जु, यो यहाँको मन्त्रालय छ नि, यहाँको मन्त्रालयका जिम्मेवारीहरू अङ्गहरूका बारेमा हामीले चर्चा गरि नै सक्यौं, तर सधैँ मन्त्रालयको नेतृत्वमा आएको मन्त्रीले पनि, अघि यहाँले प्रशासनिक नेतृत्वको मात्रै कुरा गर्नुभयो, मन्त्रीले पनि त्यहाँ डर मान्नुपर्ने अवस्था, अब हवाईजहाज नकिने भएको छैन, ध्वजावाहकले चाहिँ जसरी सेवा दिनुपर्ने हो दिइरहेको छैन, निजी क्षेत्रका चाहिँ कम्पनीहरू बढ़िरहेका छन्, उनीहरू बढ्नु त्यो राम्रो पनि पक्ष हो, यद्यपि सरकारले पनि त्यो क्षेत्रमा काम गरिरहेछ, तर सरकारको उपस्थिति त घट्दै गइरहेको छ, जहाज किन्नु पर्यो अथवा जहाज भाडामा लिनु पर्यो, यो भइ नै रहेको पनि छ। अब सबैको नियत त खराब छैन पनि होला, हुँदैन पनि होला, तर त्यहाँ आएका नेतृत्व सधैँ विवादित हुने, वाइट बडी पछिल्लो, धमिजा, लाउडा, यी यावत हामीसँग चाहिँ प्रसंगहरू उदाहरणहरू छन्। काम गर्नु पनि पर्नेछ, काम गर्दाखेरि समस्या पनि आइरहेको छ, कसरी मिलाउनुहुन्छ, यहाँलाई पनि त्यो चुनौती छ।
यसमा एकदमै ठूलो सार्वजनिक बहसको आवश्यकता देखेको छु मैले। कतिपय काम अदालतमा अड्केर कामहरू रोकियो कि भन्ने अनुभूति गर्नुपर्छ, जहाँ सरकार सत्ता सञ्चालन जहाँबाट हुन्छ, अदालतले अन्नेसेसरी यो काम रोकिदियो, त्यसकारण विकासमा बाधा सिर्जना भयो, अख्तियारले चाहिँ छानबिन शुरू गर्यो, त्यसकारण चाहिँ विकासमा बाधा भयो, अरू नियमनकारी कतिपय अवस्थामा वनले काम रोकेको हुन्छ, वनका कारणले काम रोकिएका हुन्छन्, कतिपय अवस्थामा हाम्रो पुरातत्व विभागले रोकिदिन्छ, कतिपय ठाउँका मानिसहरू हामी कहाँ आएर पुरातत्व विभागले काम रोकिदियो भन्नुहुन्छ। अब आफ्नो आफ्नो दायित्व हो, अदालतले चाहिँ कानूनी व्याख्या परिभाषा गर्नु उसको दायित्व हो, अख्तियारले चाहिँ नियमन गर्नु अख्तियार दुरूपयोग भयो कि भनेर हेर्नु उसको दायित्व हो, वन क्षेत्र संरक्षण गर्नु वन मन्त्रालयको दायित्व पनि हो, पुरातत्वको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो, पुरातत्वको दायित्व पनि हो। तर हामीले एउटा बहस, सार्वजनिक बहस के चलाउनु पर्नेछ भने, अब काम रोकेर होइन, काम अगाडि बढाएर नियमनको काम गरौं, कानूनी उपचारको काम गरौं, न्यायिक निरूपणको काम गरौं भन्ने यो बहस चलाउनु जरुरी छ। हामी अहिले कुन ट्रेनबाट कुन कोर्सबाट अगाडि बढ़िरहेका छौं, रोक्ने काम रोक्ने, जताबाट पनि काम रोक्ने, काम रोक्ने होइन काम अगाडि बढ़ाउने, काम अगाडि बढ़ाउँदै त्यसमा शुद्धता, पवित्रता, कानूनी प्रक्रिया केही अनियमितता छ भने त्यसलाई नियमन गर्ने यो काम चाहिँ गर्ने यो ट्रेन चाहिँ बदल्नुपर्छ भन्ने लाग्छ। यसका लागि चाहिँ एकपटक सबै पक्ष, कुनै बेला हामी राजनीतिमा गोलमेज भन्थ्यौं, सर्वपक्षीय कुरा सम्मेलन या सर्वपक्षीय बैठक भन्थ्यौं, यस्तो चाहिँ हामीले सार्वजनिक बहस प्रारम्भ गरेर देशले विकासको गति लिने सन्दर्भमा, विकासलाई अगाडि बढाउने सन्दर्भमा गतिरोध उत्पन्न गरेर होइन कि गतिलाई निरन्तरता दिँदै, गतिलाई तेजी बनाउँदै हामीले नियमनको प्रक्रिया, शुद्धताको प्रक्रियाको पनि खोजी गर्नुपर्छ, न्यायिक प्रक्रियाको पनि खोजी गर्नुपर्छ भन्ने लाग्छ मलाई। यो सन्दर्भमा चाहिँ यो मैले अब सरकारको मन्त्रीले भन्न मिल्ने कुरा हो कि होइन थाहा छैन, तर सार्वजनिक बहस सञ्चालन गरेर अब हामीले रोकेर होइन, गतिरोध सिर्जना गरेर होइन कि गतिशील भएर हामीले आफूलाई एउटा लोकतान्त्रिक परिपाटीमा, कानूनी राज्यमा चाहिँ ढाल्नुपर्छ, समाहित गर्नुपर्छ भन्ने ठान्छु।
नीतिगत कुरा या दीर्घकालीन सन्दर्भहरू त छँदैछन्। अहिले राष्ट्रिय राजमार्गहरूमा धेरै समस्या भएको छ, विस्तारको सन्दर्भ होस् या विपदका सन्दर्भ होस्, राष्ट्रिय ध्वजावाहकले काम गर्नुपर्नेछ। निजी क्षेत्र जहाँ अलि चाहिँ भनौँ न बढी मोबिलिटी भएका ठाउँमा उनीहरूले आफ्नो सेवा दिइरहेका छन्, दुर्गममा सेवा दिनुपर्ने अवस्था छ। जहाज किन्नुहुन्छ, भाडामा लिनुहुन्छ, के हुन्छ सरकार?
अब अहिले निकै ठूलो प्रयत्नपछि यतिखेर भएका 6 जहाजहरू चलिरहेका छन्। निकै ठूलो प्रयत्नपछि, म आउँदाखेरि विकराल अवस्था थियो, अहिले 2 वाइड बडी चलेका छन्, 2 न्यारो बडी चलेका छन् र 2 ट्विनेटर चलिरहेका छन् हामीसँग भएका। अब त्यसमा पनि त्यहाँका समस्या पनि मलाई एक एक मसिनो गरी अब थाहा छ। चाइनिज प्लेनहरू हामीसँग 5 छ, त्यो चाहिँ ग्राउन्डेड छ, त्यो ग्राउन्डमा राखिएको छ र त्यसको 20-25 करोड चाहिँ राखेको मात्रै हामीले तिर्नुपर्छ। अब त्यसलाई चाहिँ सञ्चालन गर्न सक्दैनौँ भने बिक्री गर्ने उपायहरू सोच्नुपर्नेछ। त्यो विभिन्न कारणले चाहिँ अल्झेको छ, त्यो त्यसलाई आखिर चल्दैन भने वार्षिक 20-25 करोड त्यहाँ तिरेर राख्नुभन्दा त्यसलाई चाहिँ बिक्री गरेर चाहिँ सल्टाउने काम गर्नुपर्नेछ एकातिर। अर्कोतिर चाहिँ हामीसँग यतिखेर चाहिँ विभिन्न सेक्टरमा, इन्टरनेसनल सेक्टरहरूमा हामीलाई चाहिँ फ्लाइटहरू थप्नुपर्ने चुनौती छ। थाइल्याण्डमा फ्लाइट थपिदिनुहोस्, जापानमा थपिदिनुहोस्, अरू थुप्रै अस्ट्रेलियामा सञ्चालन गरिदिनुहोस्, कोरियामा चलाइदिनुहोस्, विभिन्न ठाउँमा भारतका पनि अरू गन्तव्यमा लैदिनुहोस्। त्यस कारणले चाहिँ जरूरी छ। त्यसका लागि हामी के सोचिरहेका छौँ भने अब किन्ने कुरालाई पारदर्शी किसिमले चाहिँ सुनिश्चित गरेर किन्ने स्रोतको खोजी गर्न सकिन्छ कि, अथवा चाहिँ हामीले यो केपटाउन कन्भेन्सन भन्ने छ, केपटाउन कन्भेन्सनलाई हामीले अब संसदमा लिएर जाने प्रक्रियामा छौँ, त्यो गर्न साथै लिजमा ल्याएर चाहिँ एयरक्राफ्टहरू सञ्चालन गर्ने प्रबन्धका बारेमा पनि हामी सोचिरहेका छौँ। अहिले संसारभरि चलेका प्लेनहरूमा 60% प्लेनहरू चाहिँ किनेर होइन कि लिजमा चल्ने गर्छन्। त्यो पो विकल्प हो कि? त्यो हो भने पनि त्यसलाई पनि पारदर्शी किसिम प्रणालीबाट किन्नुपर्ने अथवा लिजबाट ल्याउनुपर्ने, जे भए पनि एयरक्राफ्ट थप्नुपर्ने, तपाईँले जे कुरालाई चाहिँ फोकस गरेर कुरा गर्दै हुनुहुन्छ त्यसमा हामी कन्भिन्स छौँ र त्यसका विभिन्न विकल्पहरू हामी सोचिरहेका छौँ। चाँडै अब हाम्रो कार्यकालमै, मेरै कार्यकालमा एयरक्राफ्टहरू थपेर सञ्चालन गर्ने दिशा चाहिँ नेपाल एयरलाइन्सले पक्रिन्छ। त्यति मात्रै होइन कि अहिले जुन किसिमको व्यवस्थापन छ त्यो व्यवस्थापनलाई चुस्त, प्रभावकारी र विश्वसनीय बनाउने मोडालिटी पनि हामी खोज्दैछौँ। यो दुईटै काम हामी सँगसँगै गर्छौँ।
हामी अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी सरकार गठन भएको एक वर्षमा मूल रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएका प्रगति, उपलब्धि, आगामी कार्यक्रमबारे कुराकानी गरिरहेका छौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे हामीसँग स्टुडियोमा हुनुहुन्छ। अब मन्जु, यहाँ नेपाली कांग्रेसको सहमहामन्त्री पनि हुनुहुन्छ, मन्त्रालय बाहेक यहाँको भूमिका कांग्रेसको नेताका रूपमा, जनप्रतिनिधिका रूपमा पनि छ, र यहाँहरूको पार्टी अहिले सरकारमा छ, दोस्रो ठूलो पार्टीको नेतृत्वमा बनेको सरकारमा यहाँहरूको भर्खरै केन्द्रीय समितिको बैठक पनि भयो, सरकारको समीक्षा पनि भयो, मन्त्रीहरूको हेरफेरका केही चर्चाहरू पनि भए, र आगामी महाधिवेशन यहाँहरूको र 84 चुनावमा यहाँहरूको केन्द्रीय समिति केन्द्रित भयो। यहाँहरूको केन्द्रीय समितिले सरकारका बारेमा, सरकारले गरिरहेका कामका बारेमा, पार्टीले लिएका नीतिका बारेमा के निर्णय गर्यो?
अब यसमा निर्णयहरू त सार्वजनिक भएकै छन्, तर मैले आफ्नो मेरो दृष्टिकोण त्यहाँ राख्ने सन्दर्भमा म पटक पटक पार्टीका फोरमहरूमा र सरकारका फोरमहरूमा मैले भन्ने गरेको के हो भने, काँग्रेस र एमाले जस्तो 2 ठूलो दल मिल्नु भनेको एउटा असाधारण परिस्थिति हो। यो बेलामा हामी 2 ठूला दल मिलेपछि हामीले विभिन्न जोखिमहरू पनि उठाउनुपर्छ, कतिपय अवस्थामा देशको हितका लागि अलोकप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ हामी 2 दलले। त्यो गर्यौं भनेदेखि मान्छेमा एउटा आशा संचार हुन्छ, अब दुई दल मिले र यिनीहरूले चाहिँ राजनीतिभित्र देखिएको शासन पद्धतिभित्र देखिएको विकृतिलाई चिर्नका लागि अठोट गरे, संकल्प गरेर एउटा दिशा पक्रे भन्ने हामीले विश्वास दिलाउनुपर्छ। यो एक वर्ष हाम्रो समय हामीले चाहिँ यसरी विभिन्न किसिमको मन्थन छलफल र विभिन्न किसिमका कामबाट गुजारेका छौं, अब अठोटका साथ 84 हाम्रो गठबन्धन लानुपर्छ भन्नेमा पहिले दुई दल तयार हुनुपर्छ। दोस्रो, मैले हाम्रो पार्टीका सन्दर्भमा हाम्रा पार्टीका जनप्रतिनिधिहरू, भोलि प्रधानमन्त्री हाम्रो पार्टीको सभापति बन्ने कुरा छ, आज मन्त्रीहरूको रूपमा हामी छौं, त्यसै गरी तलसम्म वडा सदस्य वडा अध्यक्षसम्म हाम्रो पार्टीको चाहिँ तीनै तहमा उपस्थिति छ, तीनै तहमा चाहिँ हामी सरकारको भूमिकामा छौं। सरकारको भूमिकामा जहाँ जहाँ छौं हामीले त्यो 84 निर्वाचनमा पुग्नका लागि, त्यो निर्वाचनलाई राम्रो बनाउनका लागि हामीले अरूले भन्दा राम्रो गर्नुपर्छ। एमालेको मन्त्रीले भन्दा कांग्रेसको मन्त्रीले राम्रो गर्नु पर्यो, एमालेको प्रधानमन्त्रीलेबाट बन्नुभएको प्रधानमन्त्रीले भन्दा कांग्रेसबाट बन्नुभएको प्रधानमन्त्रीले राम्रो गर्नु पर्यो, हाम्रा मेयरहरू, हाम्रा गाउँपालिका अध्यक्षहरू, हाम्रा वडा सदस्यहरू, वडा अध्यक्षहरू, उहाँहरूले राम्रो गर्नु पर्यो। एकातिर 84 निर्वाचनमा हामीले अरूले भन्दा राम्रो गर्यौं भन्ने आधारमा प्रतिस्पर्धामा उत्रिनु पर्यो, त्यसका लागि हाम्रा कार्यशैलीहरू हामीले आफूले समीक्षा गर्दै सुधार गर्दै यसलाई चाहिँ परिष्कार गर्दै अगाडि बढ्नु पर्यो, एउटा पाटो। अर्को, पार्टीका संरचनाहरू जति पनि संरचना छन्, हाम्रो टोलको कार्य समितिदेखि केन्द्रीय कार्य समिति, लाखौं मानिसहरू हाम्रा पार्टीका कार्य समितिमा संरचनामा जोडिनु भएको छ, 9 लाख लगभग हाम्रो क्रियाशील सदस्यहरू हुनुहुन्छ। यो पार्टीको पंक्तिलाई पार्टी गतिविधि सञ्चालनका सन्दर्भमा सक्रिय बनाउनु पर्यो, त्यसै गरी सरकार र पार्टीका बीचको समन्वयलाई प्रभावकारी बनाउनु पर्यो। मूलत हाम्रो केन्द्रीय समितिको बैठकमा गरिएको समीक्षा र हामीले पक्रिनुपर्ने दिशा यही नै हो भन्ने लाग्छ। त्यो बाटोबाट पार्टी पनि अगाडि जान्छ र सरकार पनि अगाडि जान्छ, गठबन्धन पनि अगाडि जान्छ भन्ने कुरामा म विश्वस्त छु।
अब हामी करिब करिब अन्त्य अन्त्यमा छौं, भनौँ न अहिले भन्दा पनि बढ़ी हाम्रो राजनीति एकातिर 84, एकातिर कांग्रेसको महाधिवेशन, एमालेको महाधिवेशन नेतृत्वमै अहिले रूमल्लिरहेको छ। यदि हामीले छापा माध्यम हेर्यौं भने, आम संचार हेर्यौं भने पनि बढ़ीभन्दा बढ़ी विषयहरू त्यसैमा केन्द्रित छन्। कांग्रेसको नेतृत्व, आगामी नेतृत्व कस्तो आउँछ? यहाँ आफै पनि प्रतिस्पर्धी कुनै न कुनै पदमा पक्कै हुनुहुनेछ, र अब यहाँहरूको चाहिँ समूह भनिएको, कांग्रेसभित्रका विभिन्न समूहहरूमध्ये यहाँहरूको समूह भनिएको समूहमा पनि चिरा देखिएको छ। डाक्टर शेखर कोइराला म सभापति हुन्छु भन्नुभएको छ, गगन थापा म सभापति हुन्छु भन्नुभएको छ, पार्टी चाहिँ एक हुन्छ कि विभाजित हुन्छ भन्नेमा चाहिँ यहाँको वर्तमान सभापतिले चिन्ता गरिरहनु भएको छ, पार्टीलाई अब एक बनाएर कसरी लैजाने, झनभन्दा झन विभाजित हुने भयो।
अब यो हाम्रो सभापति, तत्कालीन सभापति र सभापति हुनुभन्दा पहिले पनि त्यो बेला उहाँले संस्थागत विकास, संस्थागत विकास भन्ने गर्नुहुन्थ्यो सुजिल कोइरालाले। कति यो संस्थागत विकास भनिरहनुहुन्छ उहाँले भन्ने लाग्थ्यो। मलाई आज के अनुभूति भएको छ भने, यो 7 साल अगाडिदेखि नै नेपाली कांग्रेस पार्टीमा यस्तो व्यक्तिको प्रतिस्पर्धाका कारणले, खालि व्यक्तिलाई केन्द्रमा राख्ने कारणले, नेतृत्व को हुन्छ भन्ने कारणले चाहिँ पार्टीले धेरै ठूलो अप्ठ्यारो झेल्दै आएको छ, जो द्वन्द्वहरू झेल्दै आएको छ। यद्यपि एउटा जीवन्त पार्टीमा, एउटा लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा त्यो स्वाभाविक हुन्छ, तर प्रतिस्पर्धाका नाममा हुने अस्वाभाविक द्वन्द्वहरू त्यसले पार्टीलाई कमजोर गराउँदो रहेछ, यसको संस्थागत विकासमा चाहिँ क्षति पुर्याउँदो रहेछ। त्यसैले हामीले 84 महाधिवेशन पक्रिँदै गर्दा को हुन्छ व्यक्ति भनेर, व्यक्ति केन्द्रित भएर, नेतृत्व केन्द्रित भएर हामीले छलफल गर्नुको सट्टा अब हामीले छलफल चाहिँ नीतिगत दिशामा चाहिँ यो बढ़ाउनुपर्छ भन्ने लाग्छ। पार्टी कुन नीतिका साथ अगाडि बढ्छ, पार्टी कसरी अगाडि बढ्छ, को हुन्छ भन्दा पनि पार्टी कस्तो हुन्छ भन्ने दिशामा चाहिँ अगाडि बढ़ाउनुपर्छ। र म सुशील कोइरालालाई नै यस मेसोमा म सम्झिन चाहन्छु, उहाँले भनेको संस्थागत विकास, पार्टीलाई एउटा संस्थागत विकासको बाटोमा लिएर यसलाई पात्र प्रधान होइन कि पद्धति प्रधान पार्टीमा रूपान्तरण गर्नुपर्छ भन्ने कुरा म यति भन्न सक्छु। तर अब महाधिवेशनको मुखमा हामी पुग्दै गर्दा कुन व्यक्ति यही भावभूमिमा को सभापति हुन्छ, को महामन्त्री हुन्छ, को अरू पदाधिकारीहरू हुन्छन् भन्ने कुरा त त्यो निश्चय नै हामीले एउटा निचोड निष्कर्षमा पुग्नुपर्ने र आफ्नो दृष्टिकोण बनाउनुपर्ने हुन्छ नि, त्यो बेला हामी त्यो दिशामा पुगौंला। अहिले चाहिँ नीतिगत छलफलतिरै पार्टीलाई केन्द्रित गर्नुपर्छ। अहिलेको विधान प्रभावकारी छ कि छैन, विधानमा संशोधन गर्नुपर्छ कि पर्दैन, विधानमा संशोधन गर्नुपर्छ भने के संशोधन गर्नुपर्छ, हामीले पार्टी सञ्चालनका बेला चाहिँ हामीले गरेका अप्ठ्याराहरू के हुन्, पार्टीले समग्र राजनीतिक, आर्थिक सामाजिक इश्यूहरू अगाडि बढाउने सन्दर्भमा कमी कमजोरी छन् कि हामीले चाहिँ अझ यसमा सुधार गर्नुपर्नेछ भन्ने दिशामा चाहिँ पार्टीलाई तलदेखि माथिसँग चलायमान गराउनुपर्छ। पार्टीका सबै तहका कार्यकर्ताहरूलाई त्यतापट्टि सोच्नका लागि, त्यतापट्टि चिन्तन गर्नका लागि हामीले प्रेरित गर्नुपर्छ। पार्टी पंक्तिलाई त्यतापट्टि डोराउनुपर्छ, दिशाबोध गर्नुपर्छ भन्ने ठान्छु म।
मजू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे। सरकारको एक वर्ष उहाँको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको प्रगति, उपलब्धि र केही नेपाली कांग्रेसका विषयमा अन्तर्सम्वादमा केन्द्रित भयौं। प्राविधिक मित्र शंकर भण्डारी र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।